الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على محمد الأمين. فأعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. خواتین و حضرات, ہم سورہ انعام کی آیت 93 سے درس کی ابتدا کر رہے ہیں. اس آیت کا کچھ حصہ زیر بحث آ چکا ہے. اس حصے کا ترجمہ یہ ہے کہ اس شخص سے بڑھ کر ظالم کون ہو سکتا ہے جو اللہ پر جھوٹی تہمت باندھے یا کہے کہ میری طرف وحی آئی ہے, دراں حالے کہ اس کی طرف کوئی وحی نہ آئی ہو. اور اس سے بڑھ کر, یعنی اس سے بڑھ کر ظالم کون ہو سکتا ہے جو دعویٰ کرے کہ میں بھی اس جیسا کلام نازل کیے دیتا ہوں جیسا خدا نے نازل کیا. یہ قرآن مجید نے ان غلط نظریات کی طرف توجہ دلائی ہے جو رسالت مآب صلی اللہ علیہ وسلم کی دعوت کے مقابل میں پیش کیے جا رہے تھے. یہ در حقیقت وہ افواہات ہیں, یعنی جس وقت کوئی گروہ سنجیدگی سے جواب دینے کے بجائے, سوال کرنے کے بجائے, اشکالات پیش کرنے کے بجائے استہزاء کا رویہ اختیار کر لیتا ہے, تو اس طرح کے افواہات وجود میں آتے ہیں. چنانچہ اس پر میں نے لکھا ہے کہ یہ ان افواہات کا حوالہ ہے, یعنی یہ بات کہہ دینا کہ میری طرف وحی آئی ہے دراں حالے کے اس کی طرف کوئی وحی نہ آئی ہو. یعنی رسالت میں آپ صلی اللہ علیہ وسلم اپنے آپ کو پیش کر رہے ہیں, اور جواب میں کوئی شخص یہ کہے کہ یہ جو میں افواہات بکرا ہوں یہ مجھ پر وحی کی گئی, تو ظاہر ہے کہ یہ غیر سنجیدہ لوگوں کا استہزاء کا, مخول کرنے, ٹھٹھا اڑانے کا طریقہ ہے. یہ جب اختیار کیا جائے گا تو اس کا مطلب کیا ہوگا؟ اس کا مطلب یہی ہوگا کہ مخاطبین سنجیدہ نہیں ہیں. چنانچہ میں یہ عرض کر رہا تھا کہ میں نے لکھا ہے کہ یہ ان افواہات کا حوالہ ہے جو قریش کے لیڈر بکتے رہتے تھے تاکہ لوگ رسول اللہ صلی اللہ علیہ وسلم کے اس دعوے کا کوئی اثر قبول نہ کریں کہ آپ جو کچھ کہہ رہے ہیں وہ آپ کی اپنی کوئی بات نہیں بلکہ خدا کا کلام ہے. یعنی گویا وہ یہ تاثر دیتے تھے کہ آپ اگر اپنی بات کو خدا کا کلام کہہ کے پیش کر رہے ہیں تو لیجئے ہم بھی پیش کیے دیتے ہیں. بلکہ خدا کا کلام ہے جو خدا کی طرف سے اس کے ایک فرشتے کے ذریعے سے نازل کیا گیا ہے. استاد امام لکھتے ہیں, یہ عام قاعدہ ہے کہ جب کوئی صداقت ظاہر ہوتی ہے, یعنی جب بھی کوئی حقیقت سامنے لائی جاتی ہے, کوئی سچائی بیان کی جاتی ہے, وہ علم کی کسی شاخ سے تعلق رکھتی ہو, وہ سائنسی ہو, وہ معاشرتی یا سماجی علوم سے تعلق رکھنے والی ہو, یا اس میں مذہب کی کوئی تعبیر پیش کی جائے, مذہبی حقائق کا کوئی پہلو نمایاں کیا جائے, پہلے سے موجود کسی کتاب الہی کی شرح و تفسیر کی جائے, علم کے کچھ نمایاں آثار کی طرف توجہ دلائی جائے, کوئی بھی صداقت جب ظاہر ہوتی ہے تو جن لوگوں کے پندار پر اس کی زد پڑتی ہے, یعنی یہ بڑی ہی نازک چیز ہے. آپ کوئی بات کہتے ہیں, اس سے دوسرے کے اندر جو اپنے نفس کی برتری کا احساس ہے وہ مجروح نہیں ہوتا, تو آپ کی بات نہ بھی مانی جائے تو اسے ایک متوازی بات کی حیثیت سے قبول کر لیا جاتا ہے. لیکن جس وقت کوئی بات, کوئی صداقت, کوئی حقیقت سامنے آتی ہے اور اس کے برخلاف چیزوں کو ماننے والے لوگوں نے جو اپنا اثر و رسوخ قائم کر رکھا ہوتا ہے, جو ان کی حیثیت معاشرے میں مانی جا رہی ہوتی ہے, اس پر زد پڑ جاتی ہے. یہ عام قاعدہ ہے کہ جب کوئی صداقت ظاہر ہوتی ہے تو جن لوگوں کے پندار پر اس کی زد پڑتی ہے, اور یہ لازماً پڑتی ہے. اس لیے کہ جب مخاطبین موجود ہوں گے تو سارے عوام تو نہیں ہوں گے، ان میں لیڈر بھی ہوں گے، زعماء بھی ہوں گے، ان میں علماء بھی ہوں گے، مذہبی پیشوا بھی ہوں گے، ان میں بڑے بڑے مفکرین بھی ہوں گے، وہ زندہ سامنے موجود ہیں۔ اب ایک صداقت ظاہر ہوئی ہے، اگر اس صداقت کو اس کے تمام لوازم کے ساتھ مان لیا جائے تو لازمی نتیجہ یہ نکلتا ہے کہ لوگ یہ کہنے پہ مجبور ہو جاتے ہیں کہ یہ حضرت جو ہمیں باتیں سنایا کرتے تھے اور یہ جو استدلالات پیش کیا کرتے تھے اور یہ جن عجائب سے ہم کو متعارف کرایا کرتے تھے، یہ دیکھیے وہ تو خواب و خیال ہو گئے۔ تو اس سے صرف یہ نہیں ہو رہا ہوتا کہ اس نقطۂ نظر کی تغلیط ہوتی ہے، جو اشخاص مقابلے میں موجود ہیں ان کے پندار پر چوٹ پڑتی ہے۔ ایک آدمی فقیہ شہر کہلاتا تھا، وہ فلاں اور فلاں علم کا ماہر سمجھا جاتا تھا، اس کو ایک بڑے دانشور کی حیثیت حاصل تھی۔ اب جن مقدمات پر وہ یہ ساری باتیں کہہ رہا تھا ان میں سے کسی کی تغلیط ہو گئی۔ یعنی ایک شخص اگر لوگوں کو روزانہ یہ بتاتا ہو کہ جب پورا عالم اس زمین کے گرد گھومتا ہے جو کائنات کا مرکز ہے، تو اندازہ کیجئے کہ اس سے اس کی کیا حیثیت بنتی ہے، اور اس پر ایک پورا فلسفہ بیان کر رہا ہو اور اس کو ایک بڑے فلسفی اور مفکر کی حیثیت سے لوگ سن رہے ہوں، مان رہے ہوں، اور کوئی شخص آ کے صداقت کا اظہار کر دے کہ سارا عالم اس زمین کے گرد نہیں گھوم رہا، یہ خود اس پورے عالم میں ایک نظام شمسی کا حصہ ہے اور اس میں آفتاب کے گرد گھوم رہی ہے، تو اندازہ کیجئے کہ کس کس کے پندار پر کیا چوٹ پڑے گی۔ اس میں پھر مسئلہ یہ نہیں ہوتا کہ سادہ علمی حقیقت ہے، آئیے اس کا جائزہ لے لیتے ہیں۔ یہ تربیت اگر نہیں کی گئی اور پہلے سے موجود چیزوں کے بارے میں اس پر اجماع ہے، اس پر بڑے بڑے لوگ بات کرتے رہے ہیں، عظیم الشان شخصیتیں یہی کہتی رہی ہیں، پھر یہ کہ ان کے بارے میں جو افسانے ہیں وہ شب و روز سنائے گئے ہیں، کسی کی عشاء کے وضو کے ساتھ فجر کی نمازیں ہوئی ہیں، کسی کی کبھی تہجد قضا نہیں ہوئی ہے، کسی کی سبقت فی الدین کی داستانیں زبان پر ہیں، کسی نے کنویں کے اندر بیٹھ کر پوری پوری کتاب لکھوا دی ہے، تو یہ بہت مشکل ہوتا ہے کہ ان شخصیات کے ساتھ تعلق خاطر رکھنے والے اور ان کی بنیاد پر اپنی بڑائی کا احساس رکھنے والے پھر اس صداقت کو، جو ہو سکتا ہے کسی عام سے آدمی کی طرف سے سامنے آ جائے، آسانی کے ساتھ قبول کر لیں۔ یہ عام قاعدہ ہے کہ جب کوئی صداقت ظاہر ہوتی ہے تو جن لوگوں کے پندار پر اس کی زد پڑتی ہے اور وہ اپنے آپ کو اس کے مقابل میں بے بس محسوس کرتے ہیں، یعنی اب بات کہنے کی باقی نہیں رہی۔ صداقت اصل میں انتہائی سادہ چیز ہوتی ہے، یعنی ایسے لگتا ہے کہ جیسے بے شمار پیچیدگیوں سے نکال کر کسی شخص نے ہمیں سیدھے راستے پر کھڑا کر دیا ہے۔ اسی لیے آپ اگر غور کیجئے تو پیچیدہ راستوں کی اپنی ایک لذت ہوتی ہے۔ ایک آدمی آپ کو کہتا ہے ادھر سے نکلیے، ادھر سے جائیے، یہ دیکھیے کیا بھول بھلیاں ہیں، اور اس میں توحید کی دعوت کوئی لے کر کھڑا ہو جائے تو وہ کیا ہے؟ صراط مستقیم۔ تو ایک سیدھی راہ، یہ سیدھا راستہ چونکہ ایک سادہ حقیقت کے طور پر سامنے آتا ہے، تو پہلے پہل اس کا مذاق اڑانے کے لیے یہی تعبیر بھی اختیار کی جاتی ہے کہ یہ کیا بات ہوئی، نہ وہ فلسفہ، نہ وہ حکمت، نہ وہ پیچیدگی، نہ ان پیچیدگیوں کا احساس جن میں ہم پڑے ہوئے تھے، اس لیے کہ ان سے محبت ہو چکی ہوتی ہے، درا حالے کہ ان میں صداقت کا عنصر نہیں ہوتا۔ تو صداقت سادگی سے سامنے آتی ہے، اور چونکہ انتہائی سادگی سے سامنے آتی ہے اس وجہ سے مخاطبین کو بے بس بھی کر دیتی ہے۔ وہ جب بے بس محسوس کرتے ہیں تو اسی طرح کی دھونس سے وہ اپنا بھرم قائم رکھنے کی کوشش کرتے ہیں۔ یعنی یہ جو اوپر کہا ہے نا کہ ادھر رسالت مآب صلی اللہ علیہ وسلم نے بات کہی اور ادھر مقابلے میں یہ کہہ دیا کہ یہ جو ہم فرما رہے ہیں یہ بھی آسمان کی وحی ہے، چلیے ہم بھی دعویٰ کیے دیتے ہیں، یا اور اس طرح کی کوئی بات کہہ دی، تو یہ افواہات ہیں۔ وہ اپنا بھرم قائم رکھنے کی کوشش کرتے ہیں تاکہ ان کے دام فریب میں پھنسے ہوئے عوام ان کی صلاحیتوں سے مایوس ہو کر اس صداقت کو اختیار نہ کر لیں۔ یعنی ظاہر ہے کہ جب ایک معاملے میں یا دو معاملات میں یہ اندازہ ہو جاتا ہے لوگوں کو کہ جن کو ہم بڑی چیز سمجھتے تھے، یہ دیکھیے وہ تو ایسی احمقانہ باتیں کہتے رہے ہیں، تو پھر اندیشہ ہوتا ہے کہ وہ باقی باتوں کو بھی سننے سے انکار کر دیں گے، اور جس کی ایک دو باتوں کی سچائی نے ان کو متاثر کیا ہے اس کی باقی باتوں کی طرف بھی متوجہ ہو جائیں گے۔ لیکن اس قسم کی نمائشی اور ادعائی شاہ زوری، یعنی اس موقع پر جو یہ انداز اختیار کیا جاتا ہے تضحیک کا، استہزاء کا، تحقیر کا، یہ جو انداز ہے یہ نمائشی اور ادعائی شاہ زوری اصل حقیقت کے مقابل میں کیا کام دے سکتی؟ یعنی آپ دعویٰ کر رہے ہیں، ادعا کر رہے ہیں ایک چیز کا، اور اسی چیز کو اپنا زور، اپنا کمال سمجھ رہے ہیں، تو اصل حقیقت کے مقابل میں یہ کیا کام دے سکتی ہے اور کتنے دن کام دے سکتی ہے؟ بالآخر ان زبان کے سورماؤں کو میدان چھوڑ کے بھاگنا پڑتا ہے، یعنی آخرے کار اگر وہی اسلوب اختیار کر لیا جائے جو قرآن نے اختیار کیا، جو دائی حق محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے اختیار کیا کہ اعلیٰ اخلاق پر قائم رہیے، اپنی بات استدلال کے ساتھ بیان کیجیے، دوسرے کے اوپر کبھی حملہ آور ہونے کی کوشش نہ کیجیے، کبھی ذاتیات پر اترنے کی جسارت نہ کیجیے، جس طرح کے بات کہنی ہے خالص علم کی زبان میں استدلال کے ساتھ اپنی بات کہتے رہیے، تو جلد یا بدیر اس طرح کے سورما میدان چھوڑ دیتے ہیں۔ اب ارشاد فرمایا ہے کہ وَمَنْ قَالَ سَأُنزِلُ مِثْلَ مَا أَنزَلَ اللَّهُ، یعنی یہ دعویٰ کرے کہ میں بھی اس جیسا کلام نازل کیے دیتا ہوں جیسا خدا نے نازل کیا ہے، یعنی کبھی یہ کہے کہ مجھ پر بھی وہی آ گئی ہے جیسے آپ پر آئی ہے، اور کبھی کہے کہ یہ دیکھیے آپ فرمائیے، ہم بھی کسی کو پیغمبر بنا کے وہی کام کر ڈال دیں جو آپ فرما رہے ہیں کہ آپ کے پروردگار نے کیا ہے۔ ظاہر ہے کہ یہ محض افواہات ہیں، اور جس طرح کہ میں نے استاد امام کے حوالے سے بتایا کہ یہ افواہات اچھے بھلے لوگوں سے کب صادر ہوتے ہیں، یہ اس وقت صادر ہوتے ہیں جب ان کے پندار پر چوٹ پڑتی ہے۔ تو ارشاد ہوا وَلَوْ تَرَىٰ اِذَا الظَّالِمُونَ فِي غَمَرَاتِ الْمَوْتِ وَالْمَلَائِكَةُ بَاسِطُو أَيْدِيهِمْ أَخْرِجُوا أَنفُسَكُمْ الْيَوْمَ تُجْزَوْنَ عَذَابَ الْهُونِ بِمَا كُنْتُمْ تَقُولُونَ عَلَى اللَّهِ غَيْرَ الْحَقِّ وَكُنْتُمْ عَنْ آيَاتِهِ تَسْتَكْبِرُونَ۔ اب ظاہر ہے کہ یہ اب مجھے یا آپ کو تو جواب نہیں دینا، عالم کا پروردگار جواب دے رہا ہے ان افواہات کا۔ تو ارشاد فرمایا اور کبھی تم دیکھتے، اور کبھی تم دیکھتے جب یہ ظالم، یعنی اس وقت تو ان کی زبان پر یہ افواہات ہیں، لیکن کبھی تم دیکھتے جب یہ ظالم موت کی بے ہوشیوں میں ہوں گے، فی غمرات الموت، اور فرشتے ہاتھ بڑھائے ہوئے مطالبہ کر رہے ہوں گے، اخرجو انفسکم، لاؤ اپنی جانیں حوالے کر دو، الیوم تجزون عذاب الہون بما کنتم تقولون علی اللہ غیر الحق، آج تمہارے اس جرم کی پاداش میں تمہیں ذلت کا عذاب دیا جائے گا کہ تم اللہ پر ناحق تہمت مانتے تھے، وَكُنْتُمْ مِنْ آيَاتِهِ تَسْتَكْبِرُونَ، اور اس کی آیتوں سے متکبرانہ اعراض کرتے تھے۔ یعنی پھر یہ کہا جائے اس وقت تو یہ افواہات ان کی زبان پر ہیں، اس طرح استہزاء کر رہے ہیں، اس طرح مذاق اڑا رہے ہیں، اس طرح پیغمبر کا ٹھٹھا اڑا رہے ہیں، لیکن ان کو اندازہ نہیں ہے کہ نتیجہ کیا نکلنے والا ہے، ایک دن کہاں کھڑے ہوں گے، وہاں واسطہ کس ہستی سے ہوگا۔ فرمایا اور کبھی تم دیکھتے، اس پر البیان کا نوٹ ہے، یہ شرط ہے اور آگے اسی کا بیان ہے۔ اس کا جواب اس لیے حذف کر دیا ہے کہ جس ہولناکی کو چشم تصور کے سامنے لانا پیش نظر ہے وہ الفاظ کی گرفت میں نہیں آ سکتی تھی۔ یعنی یہ کہا کہ اور اگر کبھی تم دیکھتے، اور کبھی تم دیکھتے، اب کیا دیکھتے وہ تو بیان کر دیا، پھر ہوگا کیا اس کو حذف کر دیا، اس لیے کہ وہ ہولناکی جو ہے وہ الفاظ کے سانچے میں ڈھالی نہیں جا سکتی۔ تو قرآن مجید میں یہ اسلوب کئی جگہ اختیار کیا گیا ہے کہ ایک چیز الفاظ کی گرفت میں نہیں آ سکتی تو اسی طریقے سے اس کو حذف کر دیا جاتا ہے۔ یعنی اگر کبھی آپ نے دیکھا ہو کہ انسان جب غصے کی شدت میں इस तरह के जुमले बोलता है, अगर तुम मेरे हाथ आए, तो अब आगे अगर अल्फाज बोले जाएं तो वो उस गुस्से, उसके पीछे कारफरमा कुव्वत वो अपनी गिरफ्त में नहीं ले सकते। तो ऐसे मौक़ों पर फिर शर्त ही को बयान करके खामोशी इख्तियार कर ली जाती है। उससे मुखातबीन खुद समझ लेते हैं कि मुतकल्लिम क्या कहना चाहता है, और वो बात के जो शायद बयान की जाती तो एक पैराग्राफ में भी बयान ना होती, वो महज खामोशी के एक लम्हे में बयान हो जाती है। तो जब अल्फाज किसी चीज़ को अपनी गिरफ्त में लेने से कासिर रह रहे हों तो उसमें ये असालीब इख्तियार किए जाते हैं। इसके बाद इस आयत में ये फरमाया था कि ये जो जुर्म कर रहे हैं, यानी अल्लाह पर नाहक तोहमत बांधने का जुर्म, उसकी आयतों से मुतकब्बिराना एराज करने का जुर्म, कुरान पढ़ के सुनाया जा रहा था, अल्लाह की आयतें रिसालत में आप पेश कर रहे थे। ये यूं नहीं था कि किसी गार से निकल कर कोई आदमी ये बता रहा है कि मैंने एक फ़लसफ़ा तराशा है, मेरे ऊपर एक बात वाज़े हुई है, मैंने इस दुनिया का और इसके उलूम का तज़िया करने के बाद ये नतीजा निकाला है। जो बात कही जा रही थी वो आलम के परवरदिगार की तरफ से कही जा रही थी, और ये बताया जा रहा था कि ये उसके अपने अल्फाज हैं, ये उसका कलाम है जो मुझ पर नाजिल हुआ है। तो ज़ाहिर है कि उसके मुकाबले में ये अफवाह थी, उसके मुकाबले में ये पिंदार था, और उसके मुकाबले में ये तकब्बुर था। तो ये इरशाद हुआ था कि ज़िल्लत का अज़ाब दिया जाएगा। इस पर मैंने लिखा है, ज़िल्लत का अज़ाब इसलिए कि इन मुतमर्रदीन ने खुदा और उसके रसूल के मुकाबले में सरकशी और तकब्बुर का रवैया अख्तियार किया था। तो इससे गोया ये वाज़े करना मकसूद है कि ये जो ज़िल्लत का अज़ाब, शदीद अज़ाब, दर्दनाक अज़ाब की ताबीरें हैं, इनके मुकाबले में जो जुर्म है वो आम जुर्म नहीं है। उसमें अल्लाह ताला के यहाँ बहुत अफ़ो दरगुज़र है, यानी बंदा उस पर सच्चा एतमाद रखता है, अल्लाह से सच्ची मोहब्बत रखता है, अपने अज़्ज़ का एतराफ़ करता है, उस कादर मुतलक के मुकाबले में आजज़ मुतलक की जगह पर खड़ा है। गलती हो गई है, कोताही हो गई है, जज्बात का गलबा हो गया है, ख्वाहिशों से मगलूब होकर कोई बात कर बैठा है, वो एक बिल्कुल मुख्तलिफ रवैया है। उसमें अफ़ो दरगुज़र ही दरगुज़र है। उसमें तो ये सदा है कि ला तकनतू मिन रहमतिल्लाह, अल्लाह की रहमत से कभी मायूस न हो। उसमें तो दामन रहमत की वसतें मशरक़ व मगरब तक फैली हुई हैं। लेकिन इसके मुकाबले में अगर तकब्बुर है, हकीकत को जानने के बावजूद इस्तेहज़ा है, अगर मुखातबीन के मुकाबले में इस तरह की अनानियत का इजहार है, माफ़ कीजिएगा, तो फिर ये नाकाबिल माफ़ी जुर्म है। ये कुरान मजीद में जो सख्त अजाब की तस्वीरें हैं या उसकी बईद है, या जिस तरह यहाँ कहा है कि अजाबल हून, ज़िल्लत का अजाब, ये मुकाबिल में किस जुर्म का जिक्र कर रहा है? इस्तकबार का जुर्म। यानी हकीकत वाज़े हो गई, बात समझ में आ गई, लेकिन चूंकि पिंदार पर चोट पड़ रही है, चूंकि बना बनाया सब कुछ गारत हो रहा है, जो हैसियत बनाई थी, एक फकीह था, एक आलिम था, एक दानश्वर था, एक पुरोहित था, एक पोप था, उसकी गलती वाज़े हो रही है, तो ज़ाहिर है कि पिंदार पर चोट पड़ती है। उस मौके पर जो रवैया सामने आता है, ये रवैया खुदा के यहाँ नाकाबिल माफ़ी। वरना अगर इंसान आजजी के साथ अपनी गलती का एतराफ़ कर ले और मान ले इस बात को कि मुझसे चूक हो गई, मुझसे गलती हो गई, मैं वाकईतन इस बात को नहीं समझ सका, और इस पर अल्लाह का शुक्र बजा लाए कि किसी ने तवज्जो दिला दी, बात समझ में आ गई है, तो फिर अल्लाह के यहाँ अफो दरगुजर या अफो दस्तगुजर। और आखिर में ये कहा था, वकुंतुम आयात ही तस्तकबिरून, यानी एक नाहक तोहमत बांधते थे, जाहिर है कि ये शिर्क का बयान है, इधर तौहीद पेश की जा रही है, मुकाबिल में शिर्क है, तो ये अल्लाह पर नाहक तोहमत बांधना है, यानी तकूलूना अलल्लाही गैरल हक। कुरान मजीद की शिर्क पर यही तनकीद है। इस कायनात का मुताला, इसका तज्जिया, इसका एनालिसिस, और ख़ुद इसमें मखलूकात का तज्जिया इंसान को लाजमन इस नतीजे पर पहुंचा देता है कि जो एक غیر معمولی ذہانت، جو غیر معمولی ریاضی، جو غیر معمولی قوانین، اور جو ڈیزائن اس کے اندر پایا جاتا ہے، انٹیلیجنٹ ڈیزائن، جو حکمت اس میں موجود ہے، یہ کسی حکیم کے بغیر، کسی علیم ہستی کے بغیر یہ وجود میں نہیں آ سکتا. یہ ایک ایسی چیز ہے جس کا کوئی شخص تصور بھی نہیں کر سکتا کہ انکار کیا جا سکتا ہے. اس وجہ سے اللہ کا بیان، اللہ پر ایمان یا اللہ پر ایمان سے انکار، یہ وہ چیز ہے کہ جو استدلال کا تقاضا کرتی ہے اور جس میں کوئی شخص گفتگو کر سکتا ہے، کہہ سکتا ہے کہ میرے پاس ماننے کے یہ دلائل ہیں، یا وہ کہہ سکتا ہے کہ نہ ماننے کے بارے میں میرے شکوک کی بنیاد یہ ہے، یہ کہہ سکتا ہے. لیکن شرک ناحق تہمت ہے، اس لیے کہ یہاں آپ اپنے کسی تردد کا اظہار نہیں کر رہے، کسی موجود کا اس کے عقلی نتیجے کو نہ سمجھنے کی وجہ سے انکار نہیں کر رہے، یہاں آپ اپنی طرف سے ایک دعویٰ کر رہے ہیں. آپ بیان کر رہے ہیں کہ خدا نے فلاں کو یہ حیثیت دی ہے، فلاں کو اپنا اوتار بنایا ہے، فلاں کو یہ تاج پہنایا ہے، فلاں کو یہ اختیارات دیے ہیں، یہ کہہ رہے ہیں. اس کے لیے آپ کے پاس واضح قطعی دلیل ہونی چاہیے، کس کی طرف سے؟ خدا کی طرف سے. تو جب آپ یہ بات کہتے ہیں تو آپ اگر غلط بات بیان کر رہے ہیں، آپ کے پاس کوئی دلیل نہیں ہے، آپ نے اللہ کی کتاب سے یا پیغمبروں کے علم سے کوئی بات پیش نہیں کی، تو پھر آپ کیا کر رہے ہیں؟ پھر آپ ناحق تہمت باندھ رہے ہیں، آپ جھوٹ باندھ رہے ہیں، آپ ایک جھوٹی بات کر رہے ہیں. یہ وہ تردید شرک میں قرآن مجید کا استدلال ہے جس کو مختلف پہلوؤں سے پیش کرتا ہے. اور اس کے مقابل میں کیا ہے؟ اس کے مقابل میں ظاہر ہے کہ استکبار ہے. تو اس پر یہ نوٹ ہے کہ اصل الفاظ ہیں وَكُنْتُمْ عَنْ آيَاتِهِ تَسْتَكْبِرُونَ. ان کا صلہ دلیل ہے کہ تستکبرون کا لفظ یہاں اعراض کے مفہوم پر بھی مشتمل ہے. یہ بھی عربیت کے اداشناسوں کے لیے ایک تنبیہ ہے کہ یہاں تستکبرون پر ان کا صلہ آ گیا ہے. یہ جو انگریزی زبان میں پروپوزیشنز ہوتی ہیں، تو اسی طرح عربی زبان میں جو صلات آتے ہیں اس پر ان کا صلہ آ گیا ہے، اور یہ اس کے ساتھ مناسبت نہیں رکھتا. جب مناسبت نہیں رکھتا تو عربیت کا اسلوب یہ ہے کہ پھر کوئی اور فعل اس میں چھپا ہوا ہوتا ہے. تو یہاں اصل میں اعراض کا فعل چھپا ہوا ہے. اس کا فائدہ کیا ہے؟ اس کا فائدہ یہ ہوتا ہے کہ ایک فعل لے لیا، دوسرے کا صلہ لے لیا، اور اس طرح ایجاز کے ساتھ کم سے کم الفاظ میں وہ پوری بات بیان ہو گئی جس کے لیے دو الگ فعل استعمال کرنے پڑتے، دو الگ صلے استعمال کرنے پڑتے. تو یہ اس میں خوبی ہے. اسی وجہ سے اس کا جو ترجمہ کیا گیا ہے وہ یہ ہے کہ اور اس کی آیتوں سے متکبرانہ اعراض کرتے تھے، تکبر کے ساتھ اعراض کرتے تھے. وَلَقَدْ جِئْتُمُونَا فُرَادَى كَمَا خَلَقْنَاكُمْ أَوَّلَ مَرَّةٍ. لو، بالآخر ویسے ہی اکیلے اکیلے ہمارے پاس آ گئے. یعنی بات کو وہاں سے اٹھایا قرآن مجید نے اور گویا میدان حشر میں لے گئے. اب وہ تصویر سامنے آ گئی. لو، بالآخر ویسے ہی اکیلے اکیلے ہمارے پاس آ گئے ہو جیسے پہلی مرتبہ ہم نے تمہیں پیدا کیا تھا. وَتَرَكْتُمْ مَا خَوَّلْنَاكُمْ وَرَاءَ ظُهُورِكُمْ. اور جو کچھ دنیا میں تمہیں دیا تھا وہ سب پیچھے چھوڑ آئے ہو. یعنی یہ اب خالی ہاتھ ہمارے سامنے کھڑے ہو. دنیا کی وہ نعمتیں، دنیا کا وہ اقتدار، دنیا کی وہ شانیں، وہ سب وہیں رہ گئی، ان کو پیچھے چھوڑ آئے ہو. وہ تمہارے مضمومات و تصورات، وہ تمہاری حیثیت، وہ تمہارے بارے میں لوگوں کے خیالات، وہ تمہاری زعامت جس پر کسی زمانے میں فخر کرتے تھے، سب پیچھے رہ گیا. اور یہاں کیا ہے؟ یہاں اب ہمارے سامنے کھڑے ہو، نہ تمہارا جتھا تمہارے ساتھ ہے، نہ پیروکاروں کے نعرے ہیں، نہ تمہاری تقلید کرنے والے ہیں، نہ وہ مریدوں کی جماعتیں ہیں، تنہا کھڑے ہو. دیکھیے، وَلَقَدْ جِئْتُمُونَا فُرَادَى كَمَا خَلَقْنَاكُمْ. جیسے پیدا کیا تھا، تنہا وجود میں آئے تھے، بالکل بے بس، بالکل ناتمام، اب پھر اکیلے کھڑے ہو. कोई तुम्हारे साथ नहीं है। कमा खलकनाकुम, जैसे पहले मर्तबा तुम्हें पैदा किया था और सब कुछ पीछे छोड़ाया। ये जो उस्लूब तब्दील हुआ है, यानी पीछे बात हो रही थी और कभी तुम देखते जब ये जालिम ये कर रहे होंगे, अब वो जालिम सामने आके खड़े हो गए और हशर का मैदान गोया बर्पा हो गया है। तो ये उस्लूब में तब्दीली जो की है, इस पर मैंने लिखा है पीछे गायब का उस्लूब था, उसके बजाय हाजिर का ये उस्लूब अगर गौर कीजिए तो उनके अंजाम की हौलनाकी को इस तरह निगाहों के सामने ले आया है गोया क़यामत आ गई और उनसे खिताब किया जा रहा है। यानी इसका फ़ायदा क्या हुआ? इसका फ़ायदा ये हुआ कि उस वक्त एक दास्तान सुनाई जा रही थी, अरे ये होगा, अब गोया हो गया, और इस तरह वो तस्वीर सामने आ गई। वो खड़े हैं, तनहा खड़े हैं, बेबस खड़े हैं, कोई जथा नहीं है, कोई पेशवाओं के पीछे मुरीदों की जमात नहीं है, वो ताकत वो इकतदार सब हवा हो गया, सब कुछ पीछे छोड़ के आज तन्हा खुदा के सामने खड़े हैं। खबलनाकुम वरा ज़ुहूरकुम, यानी जो कुछ तुम्हें दिया था सब पीछे छोड़ आए हो। वमा नरामाकुम शुफाकुम अल्लज़ीना ज़ामतुम अन्नकुम फीकुम शुरका, और तुम्हारे साथ हम तुम्हारे उन सिफारिशों को भी नहीं देख रहे जिनके बारे में तुम समझते थे कि तुम्हारे मामले में हमारे शरीक हैं। यानी अकेले आए हो, वो कहाँ गए जिनको तुमने हमारी खुदाई में शरीक बना दिया था, जो हमारे साजी बना दिए गए थे, जो इस कायनात के तन्हा परवरदिगार की खुदाई में शरीक ठहरा दिए गए थे। वो तो बड़ी चीज़ थे, तुम्हें बड़ा एतमाद था उन पर, तुम तो उनका दामन पकड़े हुए थे, तुम तो उनकी मनकबतें पढ़ते थे, उनके लिए शायरी करते थे, तुम तो उनकी बारगाहों में हाजिर होते थे, तुम तो उनके आस्थानों पर जबीन साई करते थे। तुम्हारा ख्याल तो ये था कि वो दाएं बाएं तुम्हारे साथ खड़े होंगे, वो तुम्हारे मुश्किल कुशा और वो तुम्हारे दाता, कहाँ गए? हम देख नहीं रहे, तुम्हारे गिर्दो पेश में वो सिफारशी कहीं नज़र नहीं आ रहे, तुम्हारे वो शुरका कहीं नहीं है, वो जिनकी ताकत, जिनके इकतदार, जिनके खुदा की तरफ से इख्तियारात के किस्से सुनाते थे, रात रात भर मजलिसें गर्म करते थे, कहाँ गए? नज़र नहीं आ रहे, तन्हा खड़े हो, साथ कुछ भी नहीं है, कोई चीज़ लेकर नहीं आए। इस वक्त फुरादा इरशाद हुआ, लकत तकत्ता बैनकुम, तुम्हारे सब रिश्ते टूट गए, कुछ भी बाकी नहीं रहा। यानी बड़े ताल्लुकात थे वहाँ, कोई पीर भाई था, कोई राह का मुसाफिर था, कोई जमात का साथी था। उस मौके के ऊपर तो ये जो मजालिस थीं, इन मजालिस में तुम्हारे ताल्लुकात और रवाबित थे, और फिर उसके साथ वो कबीले, वो ख़ानदान, वो जिनके बलबूते के ऊपर तुम अकड़ते थे, वो सब किधर गए? सब रिश्ते टूट गए। और इरशाद हुआ, दल्ला अनकुम मा कुंतुम तज़ुमून, और जो कुछ तुम गुमान किए बैठे थे वो सब तुमसे जाते रहे, और जो कुछ गुमान तुम किए बैठे थे वो सब तुमसे जाते रहे, कुछ भी बाकी नहीं रहा। इस पर एक नोट है, असल में तकत्ता बैनकुम के अल्फाज आए हैं, इनमें फ़ाइल हमारे नज़दीक हज़्फ है, यानी तकत्ता बैनकुमुल हब्ल, रिश्ता टूट गया, रस्सी टूट गई, ताल्लुक टूट गया। तो इसमें भी अरबियत के तरीके के ऊपर फ़ाइल को हज़्फ कर दिया है। ये अरबी ज़ुबान के तालिबे इल्मों के लिए तवज्जो की चीज़ें हैं। इसके बाद ये जो फरमाया कि और जो कुछ गुमान तुम किए बैठे थे वो सब तुमसे जाते रहे हैं, यानी तुम्हारे शरीक ठहराकर और क़यामत पे उन्हें अपना शफी समझकर जो गुमान किए बैठे थे, अल्लाह ताला के शरीक ठहराना और क़यामत के बारे में ये ख्याल करना कि वो शफात करेंगे, अर्श का पाया पकड़कर खड़े हो जाएंगे, अल्लाह ताला को बात नहीं करने देंगे, उनकी बात वहाँ कहाँ टाली जाएगी, उनके सामने तो मैशर की सारी बिसात रोट दी जाएगी, वो सारे गुमान किधर गए? कोई नहीं है, एक तनहा परवरदिगार है, उसकी बादशाही है, उसका हुक्म है, उसका फैसला है, उसकी रहमत का इंतज़ार है, और कुछ भी नहीं, तुम हो और वो परवरदिगार है। तो जब बात यहाँ पहुँचा दी तो इसके बाद गोया फिर इस्तदलाल शुरू किया। ये कुरान मजीद के उसलूब की कमालात है, यानी एक बात उठाई استدلال کیا آفاق سے، انفس سے، قدرت کی نشانیوں سے، جب ذہن کو جھنجھوڑا تو اس کے بعد مخاطبین کی طرف توجہ کر کے ان کے اعتراضات لے لیے، جوابات دیے، تبصرہ کیا، ان کو ایک دنیا دکھائی، یہاں سے اٹھایا آخرت میں لے گئے، پھر استدلال شروع ہو گیا۔ ان اللہ فالق الحب والنوا، دانے اور گٹھلی کو پھاڑنے والا اللہ ہے۔ یعنی یہ کن شرکا کے پیچھے جا رہے ہیں؟ دانے اور گٹھلی کو پھاڑنے والا اللہ ہے۔ یہ دانہ اور گٹھلی ہے تو چھوٹی سی چیز، لیکن ایک دنیا ہے، ان سے نمودار ہوتی ہے۔ دانے اور گٹھلی کو پھاڑنے والا اللہ ہے۔ ان اللہ فالق الحب والنوا یخرج الحی من المیت، یعنی وہ تمہارے شرکا، وہ تمہارے داتا، وہ تمہارے مشکل کشا، دانے اور گٹھلی کو پھاڑنے والا اللہ ہے، وہی زندہ کو مردہ سے نکالتا ہے۔ یخرج الحی من المیت و مخرج المیت من الحی، اور وہی مردہ کو زندہ سے نکال لانے والا ہے۔ یہ تھوڑا سا اسلوب کو تبدیل کیا ہے، اس پر میں نے جو نوٹ لکھا ہے وہ ابھی میں سناتا ہوں، یعنی اس میں کیا بلاغت ہے، کس پہلو سے اس کو نمایاں کیا ہے۔ دانے اور گٹھلی کو پھاڑنے والا اللہ ہے، اس پر البیان کا نوٹ ہے، یعنی ایک چھوٹے سے دانے اور چھوٹی سی گٹھلی کو دیکھو۔ دانہ جو بعض اوقات رائی کے برابر ہوتا ہے اور کبھی کچھ بڑا، گٹھلی جو کبھی پور کے برابر ہوتی ہے اور کبھی کچھ بڑی۔ یعنی ایک چھوٹے سے دانے اور چھوٹی سی گٹھلی کو دیکھو، اسے زمین کی تہوں میں پھاڑ کر، یعنی اس کو ہم مٹی میں دبا دیتے ہیں اور وہاں زمین کی تہوں میں وہ پھٹتی ہے، اسے زمین کی تہوں میں پھاڑ کر اس سے درختوں اور پودوں کی کونپلیں کون نکالتا ہے؟ یہ تمہارے شرکا نکالتے ہیں، یہ تمہارے مشکل کشا نکالتے ہیں، یہ جن کے افسانے سناتے ہو وہ نکالتے ہیں۔ یہ خدا ہی کی قدرت ہے کہ اس نے ایک بیج اور ایک ایک گٹھلی میں یہ صلاحیتیں ودیت فرمائی ہیں۔ یعنی وہ ننا سا بیج، وہ رائی کے دانے کے برابر بیج، اس کے اندر ایک پورا کا پورا برگد چھپا ہوا ہے۔ دیکھتے ہو، یہ خدائی کی قدرت ہے کہ اس نے ایک بیج اور ایک ایک گٹھلی میں یہ صلاحیتیں ودیت فرمائی ہیں۔ پھر وہی ہے جو اپنی کائنات کی ہر چیز کو ان کی صلاحیتیں بروئے کار لانے کے لیے امر فرماتا ہے۔ یعنی ایک خدا کا امر ہے جو ہر چیز میں نازل کر دیا گیا ہے۔ یہ جانتے ہیں یہ امر کیا ہے؟ وہی جس کو جو خدا کو نہیں ماننا ہوتا تو قانون قدرت کہا جاتا ہے۔ یعنی ایک تو ہے نا مادہ، زمین کے اوپر سے ایک مٹھی بھر راگ اٹھائیے، اس کا تجزیہ کیجئے۔ اب بتایا جاتا ہے کوئی 92-93 عناصر جو ہیں ان کی آپ فہرست بنا لیں گے، لیکن یہ سب کیا ہے؟ بے جان۔ اس کے اندر ایک امر نازل کر دیا گیا ہے، وہ قانون قدرت، جو پھر وہ سب کچھ کرتا نظر آ رہا ہے، جس میں گٹھلی پھٹ رہی ہے، جس میں دانہ دو شاخ ہو رہا ہے، جس میں سے کونپل نکل رہی ہے، اور پھر وہ اپنے بنائے ہوئے راستے کے اوپر چل رہی، اپنے بنائے ہوئے راستے کے اوپر چل۔ قدر فہدا، اس کے لیے جو اندازہ مقرر کر دیا گیا ہے، جو راستہ طے کر دیا گیا ہے کوئی جو اس سے اس کو ہٹا سکے؟ چل رہی ہے اس کے اوپر۔ پھر وہی ہے جو اپنی کائنات کی ہر چیز کو ان کی صلاحیتیں بروئے کار لانے کے لیے امر فرماتا ہے۔ چنانچہ یہ بیان کیا ہے قرآن مجید میں کہ خدا پر سچے ایمان کے لیے دو چیزوں کا ماننا ضروری ہے۔ ایک یہ کہ الا لہ الخلق، اس کی تخلیق میں کوئی اس کا ساجی نہیں ہے، اور ولہ الامر، اور یہ امر بھی اسی کا ہے۔ یعنی صرف یہ نہیں کہ اس نے مادے کو وجود بخش دیا ہے، بلکہ اس کے اندر یہ امر بھی ودیت کر دیا ہے، جس سے وہ صلاحیتیں ایک خاص قانون کے مطابق نمایاں ہوتی چلی جاتی ہیں۔ یعنی صرف اتنا نہیں ہے کہ وہ بے جان مادے ہیں کہ جن کے باہم ملنے سے وہ بیضہ وجود میں آتا ہے اور وہ نطفہ وجود میں آتا ہے، جن کے ملاپ سے زندگی شروع ہوتی ہے، ان کے اندر ان کے ملاپ کے ساتھ ہی وہ امر بھی آ جاتا ہے، آپ سے آپ آتا ہے، تم نہیں جانتے کب آتا ہے، کہ جو ان کو کہتا ہے کہ اب جیتے جاگتے انسان کو تخلیق کر دو۔ تو یہ جو امر ہے، جس کو ہم اپنی حقیقت कि अंधेपन का मुजाहरा करने के लिए कानून कुदरत कह के आगे बढ़ जाते हैं। भाई ये क्या चीज है, ये देखो कि इसमें क्या इल्म है, क्या हिकमत है, क्या डिजाइन है, क्या रियाजी है, क्या उक्लिदिस है, तजिया कर सकते हो इसका, ये तुम क्या करते हो। यानी मादे की अज्जा, ये सब्जी, ये गोश्त, यही है, यही मिट्टी पानी से बनी हुई चीजें एक फैक्ट्री में अपने सामने डालते हो, उसके अफसुरदे से ये सब बन जाता है और फिर उसके अंदर से जीता जागता तुम्हारे सामने इंसान आ जाता है, अफलातून और अरिस्तू बन जाते हैं। तो ये अमरे इलाही है, कुरान उसको अमर से ताबीर करता है, अमरे इलाही है। इन सब चीज़ों में क्या उसके सिवा किसी और का तसर्रुफ देखते हो? यानी नज़र आ गया है कि इस कानून कुदरत का कोई और मंबा है, ये कहीं और से सादिर हो रहा है। तुम्हारी सारी साइंस, तुम्हारी सारी तहकीक कानून कुदरत पर खड़ी हो गई है ना, लेकिन कानून कुदरत, क्या आप अपना खालिक है? किसी और का तसर्रुफ इसमें देखते हो? हरगिज नहीं। तुम भी जानते हो कि तन्हा अल्लाह है जो दाने और गुठली से लेकर पूरी कायनात पर बिला शिरकत गैर हुकूमत कर रहा है। यानी एक ही हस्ती का तसव्वुर आता है, अल्लाह को एक नाम है ना, अरबों के यहाँ ये चूंकि नाम मुस्तमल था, कुरान ने उसी को इख्तियार कर लिया, इबरानी में ईल था उसी को इख्तियार कर लिया, फारसी में कुरान नाजिल होता तो खुदा था उसी को इख्तियार कर लिया जाता। चुनांचे ये वाजे भी कर दिया है कि अच्छा नाम है अगर और तुमने रख लिया है मेरे लिए तो बस मुझे कबूल है होना। तन्हा अल्लाह है जो दाने और गुठली से लेकर पूरी कायनात पर बिला शिरकते गैर हुकूमत कर रहा है, यानी वही तन्हा है कि जिसने खल्क किया है, वजूद बख्शा है, और वही तन्हा है कि जिसका अमर कार फरमा है। इसमें किसी दूसरे को अगर अदना इख्तियार भी होता, अदना इख्तियार भी होता, इसमें किसी दूसरे को अगर अदना इख्तियार भी होता तो इनमें से कोई चीज़ ना वजूद पजीर हो सकती थी और ना बुरुए कार आ सकती थी, क्योंकि जब दो इख्तियारात बाहम अमल करेंगे तो लाजमन मुतसादिम हो जाएंगे। हम इससे मुख्तलिफ किसी चीज़ से वाकिफ नहीं, चुनाचे लाजमन ये हो जाता। फिर इरशाद फरमाया कि एक ही कानून जमीन से आसमान की वसतों तक, और अब तुमने नूरी सालों के फासले दरियाफ्त कर लिए, वहां तक तुम्हारा जमीर गवाही दे रहा है, एक ही कानून कार फरमा है। इसलिए कि एक ही अल्लाह है जिसका अमर इस पूरी कायनात में कार फरमा है। इन्नल्लाह फालिकुल हब्बे वन नबा, दाने और गुठली को फाड़ने वाला अल्लाह है, युखरिजुल हय्य मिनल मय्यत व मुखरिजुल मय्यत मिनल हय्य, वही जिंदा को मुर्दा से निकालता है और वही मुर्दा को जिंदा से निकालने वाला है। यानी वहां निकालता है फेल इस्तेमाल किया है, यहां निकालने वाला है, यहां इसमें सिफत इस्तेमाल किया है। मुर्दे से जिंदे को निकालने के लिए फेल इस्तेमाल हुआ है, ये नोट है इस पर। इससे मकसूद तस्वीर हाल है, क्यों इस्तेमाल किया है? इससे मकसूद तस्वीर हाल है, यानी ताकि जिस वक्त ये अमल हो रहा है तो हमारे सामने उसकी तस्वीर आ जाए। लेकिन जिंदा से मुर्दा को निकालने के लिए फाइल का सीगा इस्तेमाल फरमाया है, यानी वहां क्या इस्तेमाल किया है? फेल। तो मकसूद ये है कि ये देखो, जैसे किसी को मतवज्जे किया जा रहा है, वही जिंदा को मुर्दा से निकालता है, लेकिन मुर्दा को जिंदा से निकालने के लिए निकालता नहीं कहा, निकालने वाला है, लेकिन जिंदा से मुर्दा को निकालने के लिए फाइल का सीगा इस्तेमाल फरमाया है, जिसमें अज़्म और फैसले का मफहूम भी शामिल हो गया। यानी जिस वक्त फाइल का सीगा इस्तेमाल किया जाता है, जैसे इन्नी जायरुन फिल अर्द खलीफा, मैंने फैसला कर लिया है, अगर सिर्फ तन्हा फेल इस्तेमाल किया जाए तो महज वाक्य का बयान होगा या इरादे का बयान होगा, माफ कीजिए, लेकिन इसमें अज़्म और फैसले का मफहूम भी शामिल हो गया है। मुद्दा यह है कि कोई चाहे या ना चाहे, खुदा जिंदगी को मौत में तब्दील कर देता है। यानी जिस वक्त जिंदा को मुर्दा से निकालने का अमल हो रहा होता है तो कौन नहीं चाहेगा, लेकिन जिस वक्त वो मौत दे रहा होता है, यानी जिस वक्त मुर्दे को निकाल रहा होता है, जिंदगी को ख़त्म कर रहा होता है, तो फिर तो हर एक मुजाहमत करेगा। यानी अगर बस में हो मरने वाला भी करे, पास खड़े हुए लोग भी करें, और इस वक्त अगर ये खबर लोगों को पहुंचा दी जाए, आलमी सतह पर पहुंचा दी जाए कि एक ऐसा तरीका दरियाफ्त हो गया है کہ تم اپنے کسی عزیز کو، اپنے کسی محبوب کو جانے سے روک سکتے ہو، جانتے ہیں کیا ہوگا؟ سارے کام بند ہو جائیں گے، وہی تنہا خبر ہوگی جو دنیا کے ہر اخبار کی شہ سرخی ہوگی، سارے نیٹ ورک اسی کو نشر کر رہے ہوں گے، اور سارے انسان بیتاب ہو کر اسی کا نتیجہ دیکھنے کے لیے بھاگ کھڑے ہوں گے، اور ہر ایک چاہے گا کہ وہ کر گزرے، اب کوئی بھی نہیں کرتا، اس لیے کہ ہر ایک کو معلوم ہے کہ اس کا کوئی امکان نہیں ہے۔ مدعا یہ ہے کہ کوئی چاہے یا نہ چاہے، خدا زندگی کو موت میں تبدیل کر دیتا ہے، یعنی چاہے یا نہ چاہے، یعنی ہزار چاہے اس کے باوجود بھی، اس کا یہ قانون ایسا اٹل ہے کہ زندگی حاصل ہو جانے کے بعد کسی جاندار کو زندگی سے بڑھ کر کوئی چیز محبوب نہیں ہوتی۔ زندگی جب حاصل ہو جاتی ہے تو سب سے بڑی چیز کیا ہے؟ زندگی۔ اگر آپ دیکھیے کہ انسان کے حقوق کی جو دستاویزات تیار کیے جاتی ہیں، ان میں پہلا لفظ کیا ہوتا ہے؟ یعنی جان کی حفاظت کا حق۔ انسان سب سے بڑھ کر اسی کو محبوب سمجھتے ہیں۔ رسالت مآب صلی اللہ علیہ وسلم نے جب خطبہ حجۃ الوداع میں انسانی حقوق سے متعلق وہ بنیادی جملہ، وہ لافانی جملہ ارشاد فرمایا ہے کہ تمہاری جانیں، تمہارے مال اور تمہاری آبروئیں، تو آپ دیکھیے کہ اس میں بھی یہی ترتیب۔ اس کا یہ قانون ایسا اٹل ہے کہ زندگی حاصل ہو جانے کے بعد کسی جاندار کو زندگی سے بڑھ کر کوئی چیز محبوب نہیں ہوتی، مگر خدا کا فیصلہ نافذ ہو کے رہتا ہے، اور وہ اپنی یہ محبوب ترین چیز بھی اس کے حوالے کر دینے کے لیے مجبور ہو جاتا ہے۔ یعنی اس موقع کے اوپر جس کی جان ہے وہ بھی چاہے یا نہ چاہے حوالے کر دینے کے لیے مجبور ہو جاتا ہے۔ موت اور زندگی کا یہ قانون جس حقیقت کی طرف متوجہ کرتا ہے، یعنی یہ ظاہر ہے کہ یہ روز ہو رہا ہے، ہم ہر روز دیکھتے ہیں، ہر روز دیکھتے ہیں، ہر شہر میں سینکڑوں جنازے روزانہ اٹھتے ہیں، اور کبھی کبھی کیونکہ لوگ متوجہ نہیں ہوتے، محلے محلے میں قریب کے لوگوں کو پتہ چلتا ہے، شہر بھر متوجہ نہیں ہوتا، پوری بستیاں متوجہ نہیں ہوتی، عالمی سطح پر توجہ نہیں ہوتی۔ تو آپ نے دیکھا کہ وہ کبھی کبھی موت کو اس بڑے پیمانے پر واقع کر دیتا ہے کہ ساری دنیا متوجہ ہو جائے۔ مقصد کیا ہوتا ہے؟ یہی کہ لوگ دیکھیں کہ خاتمہ کہاں ہے، کہاں پہنچنے والے ہیں۔ موت اور زندگی کا یہ قانون جس حقیقت کی طرف متوجہ کرتا ہے، استاد امام امین احسن اصلاحی نے اس کی وضاحت فرمائی ہے، وہ لکھتے ہیں، آم کی بے جان گٹھلی اور گیہوں کے بے جان دانے سے ہرا بھرا درخت اور لہلہاتا ہوا پودا پیدا ہو جاتا ہے، اور پھر اسی سرسبز و شاداب درخت اور لہلہاتے ہوئے پودے پر زردی، خشکی اور مردنی طاری ہونی شروع ہوتی ہے، یہاں تک کہ ایک دن وہ ختم ہو جاتا ہے۔ یہی مشاہدہ ہم انسانوں اور حیوانوں میں کرتے ہیں، یہاں تک کہ قوموں اور ملتوں کے اندر بھی موت اور زندگی، عروج اور زوال کی یہی داستان برابر دہرائی جا رہی ہے۔ یعنی درختوں میں یہ، جانوروں میں یہ، انسانوں میں یہ، اور پھر قوموں میں بھی، وہ پیدا ہوتی ہیں، عروج کو پہنچتی ہیں، بعض اوقات سینکڑوں، بعض اوقات ہزاروں سال تک دنیا میں اپنے عروج کے کرشمے دکھاتی ہیں، اور پھر ایک دن زوال آشنا ہو جاتی ہے۔ موت اور زندگی، عروج اور زوال کی یہی داستان برابر دہرائی جا رہی ہے۔ ایک قوم پردہ عدم سے نکلتی ہے، ساری دنیا پر چھا جاتی ہے، اور پھر وہی قوم ایک دن آتا ہے کہ پردہ عدم میں جا چھپتی ہے۔ اب ہم صرف تاریخ میں پڑھتے ہیں، روما، عروج و زوال کی داستان، بابل کی سلطنتیں، فرائنا کا اقتدار، اب صرف تاریخ میں پڑھتے ہیں، پردہ عدم میں جا چھپتی ہے۔ موت اور زندگی کے اس قانون سے کسی کے لیے مفر نہیں۔ اگر خدا کے سوا کسی اور کا بھی اس کائنات میں مالکانہ و خود مختارانہ تصرف ہے، یعنی کسی اور کو بھی کوئی خود مختاری حاصل ہے، کوئی اور بھی کسی ایک گوشے ہی کا مالک ہے، تو کسی ایک گوشے ہی میں وہ اس قانون کو باطل کیوں نہیں کر دیتا؟ یعنی کسی کو اگر کوئی خدائی میں شریک ہے، اگر کوئی داتا ہے، اگر کوئی مشکل کشا ہے، تو کہیں تو اپنا تصرف دکھائے، اس قانون کو باطل کیوں نہیں کر دیتا؟ اور اگر خدا سرے سے ہے ہی نہیں، بلکہ یہ سب کچھ مجرد مادے یا کسی اندھی بحری طاقت کا بروز ہے۔ ایک نقطہ نظر یہ بھی ہے، कोई खुदा नहीं है, ये महज मादे और कोई अंधी बहरी कानून की ताकत है जिसका जहूर हो रहा है। तो इसका तकाजा तो ये था कि ये बुरूज कायम और दायम रहे, ना इसमें कभी इनकता हो, ना इसके रुख में कोई तब्दीली वाकई हो, ना इस पर कोई तगैर तारी हो। अगर ये आप से आप था तो फिर ये कानून फना क्या है जो इसके ऊपर तारी हो गया है? अगर ये बुरूज आप से आप हो सकता था तो आप से आप अपनी मौत के परवाने पर दस्तखत कैसे कर देता है? कौन है कि जो अपने आप को खुद मारने के लिए तैयार होता है? तो असल में ये कानून नहीं है, इसके पीछे उस कानून बनाने वाले का अमर है, वो फैसला करता है। तो इससे उन चीज़ों का जहूर होता है, उन क्रश्मों का जहूर होता है जिनको तुम अजायब की तरह देखते हो, और उसका अमर होता है तो सब कुछ ख़त्म हो जाता है। तो फरमाया कि दाने और गुठली को फाड़ने वाला अल्लाह है, वही जिंदा को मुर्दा से निकालता है और वही मुर्दा को जिंदा से निकाल लाने वाला है। ये है अल्लाह, ज़ालिकुमुल्लाह फअन्ना तूफकून, तो कहाँ फिरे जाते? यानी इस परवरदिगार, इस कुदरत और इस शान को देखने के बाद कभी ये कहते हो कि ये कुदरत का अंधा बहरा कानून है आपसे आप चीज़ों को वजूद पजीर कर रहा है, और कभी ये कहते हो कि इसमें फलां को ये इख्तदार हासिल है और ये इख्तियार हासिल है? ये क्या है, कहाँ फिरे जाते? क्यों तुम्हारे बातिन और तुम्हारे जाहिर पर इस हकीकत का इंकशाफ नहीं होता कि तुम एक मखलूक हो और वो तुम्हारा तनहा खालिक है, वही ज़मीन का बादशाह, वही तनहा माबूद, सारा खल्क उसी का और सारा अमर उसी का, कहाँ फिरे जाते हो? इरशाद हुआ, फारिकुल इस्बाह, वही सुबह निकालने वाला है, यानी ज़रा उसकी शाने तो देखो, वही सुबह निकालने वाला है। पीछे बयान किया था ना कि दाने और गुठली को फाड़ने वाला है, वही सुबह निकालने वाला है। जालल लैल सकनन व शम्स वल कमर हुस्बाना, रात को सुकून की चीज़ उसी ने बनाया है और सूरज और चांद एक हिसाब से रखे हैं। ज़ालिक तकदीरुल लज़ीज़ुल अलीम, ये उसी ज़बरदस्त कुदरत और इलम रखने वाले के ठहराए हुए अंदाजे। ये कुरान मजीद का उसलूब, वो इस तरह इस कायनात की तरफ मतवज्जे करता है। ये पेशपा उफ्तादा हकीकतें हैं, सब सूरज रोज़ तलू होता है, उसकी शाने, उसकी हिद्दत, उसका हमारी ज़िंदगी से ताल्लुक़ हर शख्स को मालूम है, लेकिन चूंकि रोज़मर्रा की चीज़ है तो इसलिए इंसान नहीं देखता कि क्या बड़ा मौजज़ा है जो हो रहा है, ये सब है क्या। तो ये जो पीछे इरशाद फरमाया था कि ये है अल्लाह तो कहाँ फिरे जाते हो, इस पर मैंने लिखा है यानी खुदा की ये शाने देखते हो और इसके बावजूद उसके शुरका बनाने के लिए निकल खड़े होते हो, कहाँ फिरे जाते हो? इसका मतलब ये है कि ये शाने और ये कमालात देखते हो और फिर उसके बाद पलट जाते हो। और फिर उसके बाद जो ये लिखा कि ये दरहकीकत दाने और गुठली फाड़ने वाला अल्लाह है, वही सुब निकालने वाला है, यानी जो ज़मीन के अंदर दफन होने वाले दाने और गुठली को फाड़ कर दरख्त और सब्ज़ा पैदा करता है। ज़मीन पर उसकी ये शाने देखी, उसकी शाने आसमान में भी देखो, वही पर्दाए शब को चाक करके उसके अंदर से सुबह को नमूदार करने वाला भी है, वही ये भी करता है। रात को सुकून की चीज़ उसी ने बनाया है, जाल लैला सकना, इस पर रोट है, इससे ये इशारा खुद ब खुद निकला कि रात इंसान के लिए राहत और सुकून का बिस्तर इसीलिए बिछाती है कि उसके बाद सुबह होनी है, जिसमें उसे माश और मईशत की सरगर्मियों में मसरूफ हो जाना है। यानी तुम्हारे अंदर अगर आराम की ज़रूरत और उसका तकाजा रखा है तो देखो पूरी कायनात इस मकसद के लिए सुबह और रात की गर्दश पैदा कर रही है, यानी वो सुकून का वक्त फराहम करती है जिसमें तुम सो सको और अपनी कुव्वतें बहाल कर सको, और फिर वो सुबह जो तुम्हारी सरगर्मियों का मैदान तुम्हारे लिए खोलती है। सूरज और चांद एक हिसाब से रखे हैं, यानी उनके लिए एक ज़ाबिता और एक निज़ामुल औक़ात मुकर्रर किया है, जिससे वो आसमान में होते हुए ज़मीन वालों के लिए मौसम पैदा करते और दिन, महीने और साल मुअय्यन करते हैं। यानी वो आसमान पर है, क्या ताल्लुक है उनका हमारे साथ, लाखों मील के फासले, नूरी सालों के फासले, और वो सब हमारी ज़मीन पर मौसर हो रहे हैं, वो हमारे लिए मौसम पैदा कर रहे हैं और हमारे लिए हिसाब, रास्ते, वक्त देखने के ज़राए बन गए हैं। ये सब निज़ामुल औक़ात उसी का मुकर्रर करता है, ये उसी ज़बरदस्त कुदरत और इल्म रखने वाले के ठहराए हुए अंदाजे हैं। मैंने लिखा है जुमला इस तरीके से आया है गोया अक्ल सलीम के साथ इस कायनात पर गौर करने वाले हर दिल की सदा है जो बेख्तियार जुबान पर आ गई है। यानी जुमला इस मौके पर आया है कि वो सब बात पीछे हो गई तो गोया खुद इस कायनात ने पुकार कर कह दिया है, हर इंसान ने पुकार कर कह दिया है कि ये उसी ज़बरदस्त कुदरत और इल्म रखने वाले के ठहराए हुए अंदाजे हैं। ज़ालिक तकदीरुल अज़ीज़ुल अलीम। अकूलु कौली हाज़ा वस्तग़फिरुल्लाह ली वलकुम वलिस्सायरिल मुस्लिमीन।